9000 इसकी प्रॉपर्टी है, 5000 की यतीम खाने के लिए वसीयत की। कानून यह है इस वसीयत को नाफिज नहीं किया जाएगा, क्योंकि 5000 पाउंड ये 1/3 से ज्यादा हो जाता है। अब कानून यह है, इसने चाहे वह 5000 पाउंड की वसीयत के 9000 पार्ट को पाउंड्स को तीन पार्ट में डिवाइड करो, 3000 पाउंड यतीम खाने के लिए और 6000 पाउंड वारिसों के लिए होगा, तो 33.33% यतीम खाने में गया 3000 पाउंड और बाकी जो 6000 पाउंड है ये वारिसों के दरमियान में तकसीम किया जाएगा। ये शरीयत का मसला है। हाँ, वारिसों ने ये कह दिया हमें अपनी रकम नहीं चाहिए, हम तो चाहते हैं मरहूम की 5 की नियत है तो 5 दे दो। बहुत अच्छी बात है अगर सब वारिस तैयार हो, वरना प्रिंसिपल उसूल लॉ ये इस्लाम का कि 1/3 पार्ट में वसीयत को नाफिज करेंगे और 2/3 पर दो हिस्से जो है उस हिस्से को वारिसों के दरमियान में तकसीम किया जाएगा। तो दो प्रिंसिपल याद रखना, पहला ये कि वसीयत जायज कामों में हो और दूसरा ये 33.33% में वसीयत को नाफिज किया जाएगा, थर्ड प्रिंसिपल। और ये प्रिंसिपल बहुत इंपॉर्टेंट है, आम मतन इस प्रिंसिपल की तरफ हमारा जहन नहीं जाता। अबू दाऊद शरीफ की रिवायत, जनाबे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ला वसीयत लिवारिसिन, अल्लाह के नबी फरमाते ला वसीयत लिवारिसिन, देयर इज नो वसीयत फॉर एन इनहेरिटर। ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह के नबी फरमाते हैं कि जिसको मीरास में से माल मिलने वाला है उसे वसीयत का माल नहीं मिल सकता। यहां का कानून क्लैश होता है, लेकिन इस्लामी कानून यही है कि जिसको मीरास का हिस्सा मिलेगा, वारसे का हिस्सा जिसको मिलेगा, उसको वसीयत का माल नहीं मिलेगा। यह अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का बयान किया हुआ कानून है। लिहाजा जो वारिस लोग हैं उसमें अगर कोई आ जाता है और उसके लिए वसीयत भी की गई है तो वसीयत का माल उसको नहीं दिया जाएगा। एग्जाम्पल के तौर पर एक हस्बैंड वसीयत के अंदर अपने विल में लिखता है कि मेरी वाइफ ने मेरी बहुत खिदमत की है, इसलिए मेरे मरने के बाद मैं वसीयत करके जाता हूं कि 1000 पाउंड मेरी वाइफ को दिया जाए। यह दुनिया से चला गया, अब इसकी वाइफ वारिस बन गई, इसलिए कि जो विरासत का माल है उसकी वाइफ को मिलेगा, वाइफ वारिस है, इस बिना पर वसीयत का वो 1000 पाउंड माल इसकी वाइफ को नहीं दिया जाएगा। चाहे कितना भी क्लोज रिलेशन था, वो वाइफ थी, वो खिदमत करती थी, लेकिन वसीयत का माल उस वाइफ को नहीं मिलेगा क्योंकि वो वारिस है। जो वारिस होता है उससे विल का माल नहीं मिलता है। वारिस के लिए अल्लाह ने 2/3 माल रखा है और वसीयत तो उन लोगों के लिए है जिन्हें वारसे में नहीं मिलने वाला है, वो 1/3 माल है। इस बिना पर चाहे उसकी बीवी थी, चाहे उसने विल लिखा, लेकिन वसीयत के माल में से, वसीयत के माल में से इस औरत को बिल्कुल कुछ भी नहीं दिया जाएगा, उसे मिलेगा वारसे में से जो उसके वारसे का हिस्सा है। ये हो गए तीन स्टेप और वसीयत के तीन प्रिंसिपल्स, जायज कामों में वसीयत हो, 1/3 में वसीयत हो और वारिस को वसीयत का माल नहीं मिलता है, यह शरीयत इस्लामिया का कानून है। अब हम चलते फोर्थ स्टेप पर, जो मेरा आज का टॉपिक है, इनहेरिटेंस इन इस्लाम, कि इस्लाम ने विरासत के बारे में, इस्लाम ने वारसे के बारे में, इस्लाम ने मीरास के बारे में क्या कानून बयान किया, वो आपको बयान कर दूं। मीरास अरबिक लैंग्वेज का लफ्ज है, विरासत उर्दू लैंग्वेज का लफ्ज है, वारसो गुजराती लैंग्वेज का लफ्ज है और इंग्लिश में उसे इनहेरिटेंस कहते हैं। इन चारों लफ्ज का एक ही मीनिंग है कि मैयत के मरने के बाद जो माल बच गया है उस माल को तकसीम करने को तकसीम मीरास कहा जाता है। मेरी बात को फिर सुनना, डेफिनेशन, मैयत के मरने के बाद जो माल बचा हुआ है उस माल के तकसीम करने को मीरास कहा जाता है। इससे यह मालूम हुआ कि यह जो विरासत के हिस्से हैं, जो कुरान ने बयान किए, शरीयत ने बयान किए, فورتھ پارے میں پوری ایک رکو موجود ہے یوسیکم اللہ فی اولادکم، جس میں اللہ تبارک و تعالیٰ نے سارے حصوں کو بیان کر دیا ہے، یہ جتنے بھی شریعت نے وراثت کے حصے بنائے ہیں یہ سب کے سب اس وقت ہے جب انسان مرحوم ہو گیا، مال چھوڑ کر گیا، تو اب یہ قانون آئے گا بیوی کو اتنا ملے گا، بیٹے کو اتنا ملے گا، بیٹی کو اتنا ملے گا، لیکن زندگی کے اندر میراث نہیں چلتا ہے۔ اس بنا پر اگر ایک آدمی اپنی لائف میں کسی کو جتنا بھی مال دینا چاہے، اس کی اپنی پراپرٹی ہے، کوئی آبجیکشن نہیں کر سکتا، کوئی اعتراض نہیں کر سکتا۔ ابھی میں نے ایگزامپل دی کہ ول میں اس نے اس کی وائف کے لیے 1000 پاؤنڈ لکھ دیا، اس کی وائف کو اس کی موت کے بعد میں وہ نہیں ملے گا، لیکن زندگی میں اگر 50,000 پاؤنڈ بھی اپنی وائف کو دے دیتا ہے، اس کو دینے کا حق ہے، کیونکہ خود مال کا مالک ہے، وہ جا چاہے اسے دے سکتا ہے۔ میراث اور وراثت تو موت کے بعد شروع ہوتی ہے کہ وہ مر گیا، اب مال اس کا نہیں، مال وارثوں کا ہے، اور اب شریعت کے قانون کے مطابق ڈسٹریبیوٹ کریں گے، ورنہ زندگی میں جس کو جو کرنا ہے، اس کی اپنی پراپرٹی، اس کی اپنی جائیداد، اس کی اپنی ملکیت، وہ جو کرنا چاہے وہ کر سکتا ہے۔ اگر اپنے لائف ٹائم میں اس نے اپنی ساری ملکیت کو اپنی وائف کے نام پر کر دیا، دنیا میں کوئی اسے روک نہیں سکتا ہے، شریعت اسے منع نہیں کر سکتی ہے، مال تیرا ہے، تجھے جہاں دینا تھا تو نے دے دیا، ہم اسے روک نہیں سکتے۔ اس نے اپنی لائف میں اپنے سارے مال کو کسی مدرسے میں، کسی غریب میں، غریب کھانے میں دے دیا، اس کو اپنا اختیار ہے، ہم اسے روک نہیں سکتے۔ اس نے اپنی لائف میں کئی اولاد تھی، ایک بیٹے کو سب کچھ دے دیا، دوسرے بیٹوں کو کچھ نہیں دیا، اس کا اپنا مال ہے۔ ہاں یہ الگ بات ہے کہ کس ریزن کی وجہ سے اس نے ایک کو دیا دوسروں کو نہیں دیا، بیٹی کو دیا بیٹے کو نہیں دیا، یہ سب اس کا اپنا مسئلہ ہے، وہ جس ریزن سے دے سکتا ہے، لیکن شریعت کے قانون کے اعتبار سے اس کو اختیار دیا گیا ہے۔ اگر اس نے اولاد میں نا انصافی کی، کوئی ریزن ہوگا جس کا وہ اللہ کو جواب دے گا، ورنہ شریع قانون یہی ہے کہ زندگی میں انسان جدھر جس کو جتنا بھی دینا چاہے، اس کا مال ہے، جہاں چاہے دے سکتا ہے۔ ہاں جس دن اس کی آنکھ بند ہو گئی، وہ مرحوم ہو گیا، اب مرحوم ہونے کے بعد میں قانون شریعت کا جائے گا کہ وراثت میں 2/3، وصیت میں 1/3، اور اسی کے مطابق اس کے مال کو تقسیم کیا جائے گا۔ یہ جو آیت کریمہ ابھی میں نے شروع میں آپ کے سامنے تلاوت کی، آیت کا ترجمہ بعد میں بتلاتا ہوں، پہلے اس کا بیک گراؤنڈ سناؤں۔ اصل میں واقعہ یہ ہوا کہ زمانے جاہلیت میں یہ جو تقسیم میراث کا جو طریقہ ہے، جو وارثہ بیچنی کا طریقہ ہے، زمانے جاہلیت میں یہ قانون نہیں تھے، وہاں بڑے عجیب قانون تھے، اور اسی قانون کی وجہ سے ایک فیملی کو بہت بڑا پرابلم پیش آ گیا۔ فیملی کس کی ہے؟ حضرت اوس بن ثابت رضی اللہ تعالی عنہ صحابی ہے، ان کی وائف ہے، ایک چھوٹا سا بچہ ہے جو نابالغ ہے، اور دو ان کی بیٹیاں ہیں۔ تو وائف، ون سن اینڈ 2 daughters، یہ حضرت اوس بن ثابت رضی اللہ تعالیٰ عنہ کی فیملی ہے۔ ہوا یہ، حضرت اوس رضی اللہ تعالیٰ عنہ کا انتقال ہو گیا، ادھر حضرت اوس رضی اللہ تعالیٰ عنہ کا انتقال ہو گیا، اب ان کے جو قانون تھے اس زمانے میں، جاہلیت کے قانون، اس قانون میں یہ قانون تھا کہ جب کوئی آدمی دنیا سے چلا جائے تو اس کی جتنی پراپرٹی، جتنی ملکیت، جتنی دولت، جتنی اسٹیٹ ہے، اس کی وائف کو کچھ نہیں ملے گا۔ یہ جاہلیت کا قانون تھا، وائف کو کچھ نہیں ملے گا، لڑکیوں کو کچھ نہیں ملے گا، اور اگر بچہ چھوٹا نابالغ ہے اس کو بھی کچھ نہیں ملے گا۔ صرف میراث اس کو ملے گا جو نوجوان ہو، لڑکا ہو، گھوڑا چلا سکتا ہو، لڑائی کے میدان میں جا سکتا ہو، مال غنیمت حاصل کر سکتا ہو، انہی لوگوں کو میراث کا مال تقسیم کیا جائے گا۔ یہ زمانے جاہلیت کا قانون تھا۔ ادھر حضرت اوس رضی اللہ تعالی عنہ کا انتقال ہوا، بیوی ہے محروم ہو گئی، دو بیٹیاں ہیں محروم ہو گئی، ایک بچہ ہے نابالغ ہے وہ بھی محروم ہو گیا، اور اس زمانے کے قانون کے مطابق کہا گیا इनमें से किसी को भी कुछ नहीं मिलेगा। ये सारा का सारा माल इनका वो करीबी रिश्तेदार जो नौजवान हो, जिसके अंदर घोड़े पर सवार होने की और लड़ने की ताकत हो, उन लोगों को मिलेगा। और हुआ ये कि हजरत औस रदी अल्लाह तआला के दो कजिन ब्रदर्स थे, दोनों भाई आए, दोनों बहादुर घोड़े पर सवारी करने वाले। इन्होंने कहा हमारा ये कजिन ब्रदर औस का इंतकाल हुआ, शरीयत हमारी शरीयत के मुताबिक और जहालत के कानून के मुताबिक ये सब कुछ हमारा है, और सारी प्रॉपर्टी पर दोनों ने कब्जा कर लिया। ये उस जमाने का कानून था। किसी ने इसे बुरा नहीं समझा, किसी को अफसोस नहीं हुआ, किसी को सदमा नहीं हुआ। कानून उस जमाने का यह बना हुआ था कि जो लड़ाई कर सके और घोड़े पर बैठ सके वही हकदार है। इन दोनों ने पूरी प्रॉपर्टी पर कब्जा कर लिया, और शोहर के इंतकाल होते ही हजरत औस की बेवा के पास कुछ नहीं बचा, एक दिरहम नहीं, एक पैसा नहीं। वो औरत बिल्कुल खाली हो गई, घर से बेघर हो गई, दौलत से बेदौलत हो गई, सब कुछ उसका लूट गया, साथ में बच्चा, दो दो जवान बेटियां, इस औरत के पास कुछ भी नहीं बचा। कानून था जहालत का। इस औरत ने सोचा मैं अकेली, घर में कोई कमाने वाला नहीं, दो जवान बेटी एक बेटा, कैसे खिलाऊंगी सबको, कैसे कमाऊंगी मैं। इस औरत के दिल में एक बात आई, ये उन दोनों कजिन ब्रदर्स के पास गई जो हजरत औस के दो कजिन ब्रदर्स थे, जिन्होंने सब माल को कब्जा किया था। उनके पास जाकर कहा कि देखो मैं बिल्कुल बेसहारा हो गई हूं, मेरे पास कुछ भी नहीं है, कितना अच्छा होता कि मेरी दोनों जवान बेटियों से तुम शादी कर लो, एक से तू कर ले, एक से दूसरा कर ले, तो कम से कम दो बेटियों की रिस्पॉन्सिबिलिटी कम हो जाएगी। अब मैं हूं और मेरा ये बच्चा है, हम दोनों स्ट्रगल करेंगे, कम से कम मेरी दो बेटियों का तो काम बन जाएगा, तुम दोनों शादी कर लो। दोनों कजिन ब्रदर्स ने रिफ्यूज कर दिया। सवाल ही पैदा नहीं होता, हमें तुम्हारी बेटी नहीं चाहिए, न शादी करनी है, सारे माल पर कब्जा कर लिया। ये गम की मारी, हसरत की मारी, जो बिचारी लूट गई, जनाबे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में आई।